घर और घराना।
आप अजीज सामिन खिदमत में तहा शमीम का सलाम अर्ज है। प्रोग्राम घर और घराना के साथ हाजिर है। उम्मीद है कि प्रोग्राम भी आप सबको पसंद आएगा। सामिन, ये बात जान लेना बेहतर है कि अंजाम पाने वाली तहकीकात के मुताबिक जो शौहर या बीवी अपनी गुफ्तगु में ज्यादातर मैं के बजाय हम का लफ्ज इस्तेमाल करते हैं, वो जिंदगी को तरक्की की राह पर गामजन करने और मुश्किलात और मसाइल के हल में ज्यादा कामयाब अमल करते हैं। वो शौहर या बीवी जो अपने ताल्लुकात में हम लफ्ज का ज्यादा इस्तेमाल करते हैं, वो मुश्तरका जिंदगी में ज्यादा मुस्बत नुक्ता निगाह रखते हैं और हमेशा खुद को अपने जौजा के हमराह और एक दूसरे के करीब और साथ पाते हैं। ये अफराद अपनी जिंदगी से ज्यादा राजी होते हैं और उनमें डिप्रेशन और इस्तराबी कैफियत भी कम होती है। बूढ़ी और बूढ़े जोड़े के बारे में भी यह मसला उनमें ज्यादा से ज्यादा सेहत और सलामती और तशख्स के एहसास पर मुंतज होता है। उन जोड़ों के मुकाबले में कि जो एक दूसरे को पुकारने में ज्यादातर मैं या तू का लफ्ज इस्तेमाल करते हैं, वह अपनी शरीक हयात को खुद से जुदा समझते हैं और वह अपनी जिंदगी से बहुत ज्यादा खुश नहीं होते। वो मुश्किल के मुकाबले में खुद को तनहा पाते हैं। वो जाती तौर पर और इनफरादी फैसले ज्यादा करते हैं और बहुत कम किसी मुफाहमत पर पहुंच पाते हैं। लेकिन वो शौहर और बीवी के जो लफ्ज हम का इस्तेमाल करते हैं, वो दोनों के दरमियान पाए जाने वाले इख्तलाफात और तजादात के बावजूद जल्दी मुफाहमत और किसी नतीजे और फैसले पर पहुंच जाते हैं। गुज़श्ता प्रोग्रामों में हमने ईरानी खानदानों के तर्ज जिंदगी के ताल्लुक से बाज़ बातें जिक्र की थीं। इस प्रोग्राम में हम बाज़ दिगर नुकात की जानिब आपकी तवज्जो मबजूल कर रहे हैं। ईरानी तर्ज जिंदगी के वाज़ खसूसियात में से एक ईरानी माशरे की मुख्तलिफ नस्लों के दरमियान मुनासिब और तामीरी राबते का तहफ़ है। दरहकीकत इन दिनों अगरचे खानदानों के अफराद और बुजुर्गों के साथ नशस्तों और हमनशीने का मुशाहदा किए जाने के बजाय इंटरनेट और मोबाइल में लोगों की मशगूलियत और दिलचस्पी का ज्यादा मुशाहदा किया जा रहा है, लेकिन समाजी नुक्ता निगाह से यह मसला ईरानी माशरे के अफराद दरमियान दूरी और फासले का बाइस नहीं बना है और अमली तौर पर उनके दरमियान रूहानी और मानवी ताल्लुकात में खिंचाव पैदा नहीं कर सका है। बहुत से ऐसे सबूत और शवाहद मिल जाएंगे कि ईरान में घराने बदस्तूर अपने फर्जंदों और बीवियों के लिए सरमायाकारी करते और उनके ताल्लुक से बहुत अच्छा एहसास रखते हैं। समाजी उलूम की माहिर और यूनिवर्सिटी प्रोफेसर डॉक्टर महबूबा बाबाई कहती हैं, ईरान में औरतों के लिए खानदानी अकदार इनफरादी अकदार से अहम है। जौजा और बच्चों की मुहाफिजत उनके लिए सबसे बड़ी अखलाकी कदर शुमार होती है। बेशतर औरतों के लिए बच्चों के जज्बात और एहसास की हमायत करना अपने एहसास और जज्बात की हमायत से ज्यादा अहम है। फुर्सत के अयाम में औरतें खुद को खानदान, शौहर की खिदमत और जच्ची के लिए वक्फ कर देती हैं और उनके फुर्सत के मौके में घराने महवर होते हैं। घराने से मुतालिक जिम्मेदारियां अंजाम देने में औरत और मर्द के दरमियान बाहमी तआवुन का रुझान ईरानी घराने की खसूसियात में से है कि जो औरतों और मर्दों के दरमियान रूनमा होने वाले इख्तलाफात को कम करता और खानदानी उमूर में फैसले करने की कुव्वत में इजाफा करता है। खानदान या घराना दरहकीकत खुदा शनासी, बाहमी मोहब्बत, इखलास और मानवियत का मरकज होता है और औरत और मर्द को चाहिए कि इस अजीम राह में एक दूसरे की मदद करें। दो मोमिन इंसान जब खुदा के नाम और उसके इज्न से आपस में शादी करते हैं और एक दूसरे की जिंदगी की जरूरियात और जिस्मानी और रूहानी जरूरतों को पूरा करते हैं तो उनके दरमियान एक खास आराम और सुकून पैदा होता है कि जिसके जरिए से वो मानवियत और अखलाक की बुलंदोबाला सिफत को अपने और अपने बच्चों के लिए हासिल कर सकते हैं। मानवी और अखलाकी उमूर में शौहर और जौजा का एक दूसरे के साथ तावुन उन जुमला मसाइल में से है कि जो ईरानी जोड़ों की जिंदगी को साजगार बनाने में बुनियादी किरदार का हामिल है। ईमान और तकवा की तरगीब दिलाना, इबादत खुदा में एक दूसरे का शरीक होना, जिंदगी को बामकसद बनाने में एक दूसरे की शराकत इन्हीं जुमला उमूर में से है। इस्लामी नुक्ता निगाह से इंसान अपने घर और खानदान के अफराद के सामने जिम्मेदार है और उसे चाहिए कि घर में मानवी फिजा पैदा करे और अहले खाना को इनहराफ और तबाही से महफूज रखे। जिंदगी के ताल्लुक से इस तरह का तर्ज फिक्र जिंदगी को बामाना बनाने का बाइस बनता है। شہید ابراہیم ہمت جو ایران کے ایک شجاع و بہادر کمانڈر تھے کہ جو میدان کارزار اور جہاد میں دلیری کے ساتھ لڑتے تھے اور کسی قسم کا خوف ان کے دل میں نہیں پیدا ہوتا تھا، لیکن اپنے گھر میں وہ اپنے بچوں اور زوجہ کے ساتھ اس قدر مہربانی سے پیش آتے تھے کہ ان کی محبت مدتوں تک سیراب رکھتی تھی۔ ان کی زوجہ گھر میں اپنے شوہر کے وجود کے بارے میں کہتی ہیں، جب وہ گھر آتے تھے تو پھر میں گھر کا کام کرنے کا حق نہیں رکھتی تھی، بچے کی پیکنگ بدلتے تھے، اس کے لیے دودھ بناتے تھے، دسترخوان بچھاتے تھے اور اٹھاتے بھی تھے، ہمارے ساتھ بیٹھتے تھے، کپڑے دھلتے تھے، اسے سوکھنے کے لیے پھیلاتے تھے اور پھر ان کو اٹھا کر خود ہی رکھتے تھے۔ اس قدر محبت کرتے تھے کہ میں ہمیشہ ان سے کہتی تھی کہ یہ صحیح ہے کہ آپ گھر کم آتے ہیں، لیکن آپ جس قدر محبت کا اظہار کرتے ہیں، ان محبتوں کا جواب دینا میرے لیے مشکل ہو جاتا ہے۔ تو میری طرف دیکھ کر کہتے تھے کہ یہ جو کچھ میں کرتا ہوں اس سے کہیں زیادہ میری گردن پر آپ کا حق ہے۔ ایک بار انہوں نے کہا کہ میں جنگ سے پہلے ہی مر جاؤں گا، ورنہ جنگ کے بعد آپ کو دکھاتا کہ میں ان دنوں کی تلافی کیسے کرتا ہوں۔ وہ کہتی ہیں، حاج ہمت کی شخصیت اور کردار قابل احترام تھا، اور اس کے علاوہ وہ قادر الکلام بھی تھے اور دوسروں کی محبت کو حاصل کرتے تھے۔ انہوں نے ہمارے گھرانے کے افراد سے پہلی ملاقات میں ہی اپنی جگہ بنا لی تھی۔ جب یہ طے پایا کہ عقد سے قبل ہم آپس میں بات چیت کریں تو انہوں نے مجھے قسم دی اور کہا کہ میں چاہتا ہوں کہ ہماری زندگی میں سب کچھ خدا کے لیے ہو، اب اگر آپ میری اس بات پر رضامند ہوں اور مجھ سے شادی کرنا چاہتی ہوں تو پھر ہم بات کو آگے بڑھائیں۔ مجھے وہ اجازت نہیں دیتے تھے کہ میں خریداری کے لیے باہر جاؤں، لیکن یہ سب کچھ مجھ پر اپنا تسلط اور زور آزمائی کے مقصد سے نہیں تھا۔ وہ کہتے تھے کہ عورت کو زیادہ رنج و سختی برداشت نہیں کرنا چاہیے۔ جب ان کی بات سن کر میں ناراض ہو جاتی تھی تو میری ناراضگی دیکھ کر کہتے تھے، یہ نہ خیال کرنا کہ تم کوئی اسیر اور قیدی ہو، تمہیں اختیار ہے، جہاں چاہو جا سکتی ہو، اگر باہر بھی جانا چاہو تو جاؤ، بازار سے سامان بھی خریدو، لیکن میں تم سے چاہتا ہوں کہ کوئی بھاری چیز نہ خریدو کہ تھک جاؤ۔ یہ سب کام تم مجھ پر چھوڑ دو، میں خود انجام دوں گا۔ اگر میں چاہتی کہ دسترخوان بچھاؤں تو ہمت صاحب میرا ہاتھ پکڑ لیتے تھے اور کہتے تھے، جب میں گھر آؤں تو تم آرام کرو، میں چاہتا ہوں کہ تم لوگوں کو زیادہ سے زیادہ آرام و آسائش میں دیکھوں۔ رہبر انقلاب اسلامی اس محبت کے بندھن کے بارے میں اس طرح سے فرماتے ہیں، اسلامی ماحول میں شوہر اور بیوی ایک دوسرے کے ساتھ ہوتے ہیں، وہ ایک دوسرے کے ذمہ دار ہوتے ہیں، بچوں کے ذمہ دار ہوتے ہیں اور اپنے گھر والوں کے سامنے ذمہ دار ہوتے ہیں۔ اسلامی ماحول میں گھرانے اس حد تک مستحکم ہیں کہ کبھی دو نسلیں بھی گزر جاتی ہیں اور آپ دیکھتے ہیں کہ دادا، باپ اور پوتے ایک ہی خاندان میں ساتھ میں رہتے ہیں اور ساتھ ہی زندگی گزارتے ہیں، نہ وہ ان کی دوری برداشت کرتے ہیں نہ یہ ان کی فرقت گوارا کرتے ہیں، سب ایک دوسرے کی مدد کرتے ہیں۔ یہ وہی خاصیت ہے جو دیندار، متدین، مذہبی اور خدا پسند ہونے کی ہے۔ سامعین، اب آخر میں کچھ اور باتوں کی جانب آپ کی توجہ مبذول کرانا چاہتے ہیں۔ عورت اور مرد کے درمیان مضبوط اور ٹھوس رابطے کا وجود ایک ازدواجی زندگی کے سازگار اور پائیدار ہونے کا اہم ترین عامل ہے۔ ایک اہم چیز کہ جو میاں اور بیوی کے درمیان محبت آمیز رابطے کے وجود میں آنے کا باعث بنتی ہے، ایک دوسرے کو اس نام سے پکارنا ہے کہ جو اس کے خوش ہونے کا باعث ہو۔ شوہر اور بیوی کے لیے ضروری ہے کہ ایک دوسرے کی ضرورتوں کو پورا کرنے کے لیے پسندیدہ روش اپنائیں۔ جب فطری ضروریات کو تسلی بخش طریقے سے پورا کیا جائے تو اس سے فرحت و نشاط اور باہمی الفت و احترام میں اضافہ ہوتا ہے۔ بیوی چاہتی ہے کہ اپنے شریک حیات کی محبوب ہو اور اس کی زندگی میں اس کا مقام و مرتبہ ہو۔ وہ فطری اور نفسیاتی ضرورتوں کی تکمیل اور پیار اور محبت کی باتیں سننے کی خواہش مند ہوتی ہے۔ اس کے عزت و احترام کا ایک راستہ اسے اچھے نام اور اچھے طریقے سے پکارنا ہے۔ بیوی چاہتی ہے کہ دوسروں کے سامنے بھی اس کی عزت کی جائے۔ اگر احترام کی نظر سے اسے دیکھا جائے اور گفتگو کی جائے تو اسے اپنی جانب کھینچتی ہے اور وہ فخر محسوس کرتی ہے۔ لیکن اگر انسان خدا نہ خواستہ دوسروں سے پیار اور محبت بھرے لہجے میں باتیں کرے اور بیوی سے ہی تلخ کلامی کرے تو اس سے دوری پیدا ہوتی ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم پسندیدہ نام سے پکارنے کے بارے میں فرماتے ہیں، تین چیزیں ایسی ہیں کہ جو ایک مسلمان کی دوستی کو دوسرے مسلمان سے تعلقات کو صاف اور خالص بناتی ہے۔ جب وہ ملاقات کرے تو اس سے خندہ پیشانی سے ملے، جب وہ اس کے پاس بیٹھنا چاہے تو اسے اپنے پاس جگہ دے، اور جو نام اسے سب سے زیادہ پسند ہو اس نام سے اسے پکارے۔ بعض لوگ یہ کہتے ہیں کہ ہماری عادت نہیں ہے کہ ہم پیار اور محبت سے بیوی کو پکاریں۔ ایک ماہر نفسیات کہتے ہیں کہ ممکن ہو تو محترمہ اور عزیزم جیسے خطاب کی عادت ڈالو۔ امام خمینی رحمۃ اللہ علیہ اس ادب و احترام کی بخوبی رعایت کرتے تھے۔ امام خمینی رحمۃ اللہ علیہ اپنے خط میں اپنی زوجہ کو اچھائی سے یاد کرتے ہیں۔ اس خط کے ایک حصے میں آیا ہے کہ میں آپ پر قربان ہو جاؤں، آپ پر صدقے جاؤں۔ اس مدت میں آپ سے جو جدائی رہی وہ مجھ پر بہت شاخ تھی۔ آپ میری نور چشم اور قوت قلب ہیں، آپ کی یاد ہمیشہ آتی ہے اور آپ کا خوبصورت چہرہ میرے آئینے دل پر نقش ہے۔ میری دعا ہے کہ پروردگار آپ کو سلامتی کے ساتھ اپنی پناہ میں رکھے۔ اگرچہ میں سختیوں کے ایام گزار رہا ہوں، تاہم اب تک جو کچھ بھی گزرا الحمدللہ خوش آئند تھا، اور اس وقت میں خوبصورت شہر بیروت میں ہوں۔ واقعاً آپ کی بہت یاد آ رہی ہے۔ اس شہر اور سمندر کا منظر بہت حسین اور دلکش ہے۔ افسوس کہ میری محبوب اور عزیز ساتھی میرے ساتھ نہیں ہے کہ وہ بھی اس بہترین منظر سے محظوظ ہوتی۔ آپ ہمیشہ عزت و آبرو کے ساتھ رہیں، میں آپ پر قربان ہو جاؤں۔ روح اللہ۔ خوشی اور سلامتی سے سرشار زندگی کی آرزو کے ساتھ ہی اس پروگرام کا یہیں پر اختتام کرتے ہیں۔ اگلے پروگرام تک کے لیے آپ سے اجازت چاہتے ہیں۔ خدا حافظ۔